करें, आई टेक यू टू जनाब वाजिद मलिक साहब भी, एंड यू नो व्हाट दीज एंटरटेनर्स आर ग्रेट पीपल। मेरी परसों रात को एक डॉक्टर से बात हुई, एंड आई वॉज टॉकिंग, ऑफकोर्स आई पर्सनली हैव सर्टन इश्यूज, हम बाज़ूकात स्ट्रेस में आ जाते हैं, बाज़ूकात हम एंग्जाइटी में अपने आप को महसूस करते हैं, घबराहट का महसूस करते हैं। सो दिस डॉक्टर टोल्ड मी यस चिल्ड्रन, बच्चे कभी भी, बच्चे हमेशा खुश रहते हैं बिकॉज दे लिव इन द प्रेजेंट। मेरे और आपके जैसे लोग बाज़ूकात अगर हम पास्ट में रहेंगे तो ये हमको डिप्रेशन में लेके जाएगा। इफ वी गो एंड स्टे मोस्ट ऑफ द टाइम इन द फ्यूचर, हाय अभी ये हो गया तो कल क्या होगा, दैट गिव्स अस एंग्जाइटी। शायद इसीलिए दुनिया उस एंग्जाइटी में से गुजरते हुए मोर प्रॉब्लम्स में से गुजर रही है। आइए गीत सुनती हूँ, मेरी रिक्वेस्ट है स्टे इन द प्रेजेंट, बुक योर सेल्फ, इट द टिकट इज ओनली $29, आरिफ लोहार का शो, दैट इज ऑन 18 तारीख को। अभी आप कॉल कीजिएगा जनाब वाजिद मलिक साहब का नंबर 416-827-3333, 827-3333, जनाब आरिफ लोहार और मिशा शफी की आवाज है, एंड मिशा शफी इज हियर इन कैनेडा, एंड द ब्यूटिफुल सॉन्ग इज जुबली। आई होप यू विल लाइक।
अल्लाह अल्लाह चंबे दी बूटी ते मेरे मुर्शिद मन विच लाई हूं, ओ नफियस बात दा पानी दे के हर रगे हर जाई हूँ, ओ जुग जुग जीवे मेरा मुर्शिद सोना, अते जिसे बूटी लाई हूँ फिर मेरिया।
$350
मेरी सेविंग सिर्फ $100
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुड़ सिखाओ ना।
कोई बात सादा सी है, हमारे पास दो गाड़ियाँ और एक घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर के इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773 6472903773।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो, मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लाओ जी, तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
ਕਾਜੀ ਜਿੰਨਾ ਵੀ ਸੋਹਣਾ ਹੋਵੇ। ਬੋਡੀ ਬਿਨਾ ਨਹੀਂ ਹੂੰ ਜੱਚਦਾ।
ਆਪਣੀ ਕਮਿਊਨਿਟੀ ਦਾ ਸਭ ਤੋਂ ਵੱਡਾ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਵਾਲਾ ਤੇ ਸਭ ਤੋਂ ਪੁਰਾਣਾ ਸੋਡੀ ਫਰਨੀਚਰ ਹਰ ਘਰ ਦੀ ਪਹਿਚਾਣ ਬਣ ਚੁੱਕਿਆ ਹੈ।
ਉਹ ਫਿਰ ਬਣੇ ਵੀ ਕਿਉਂ ਨਾ, ਕਿਉਂਕਿ ਬੈਡਰੂਮ ਸੈੱਟ, ਸੋਫਾ ਸੈੱਟ, ਮੈਟ੍ਰੇਸਿਸ, ਡਾਇਨਿੰਗ ਟੇਬਲ, ਡੈਕੋਰੇਟਿਵ ਆਈਟਮਸ, ਗੱਲ ਕੀਜੀ ਸਾਰੇ ਘਰ ਦਾ ਫਰਨੀਚਰ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਤੇ ਡਿਸਕਾਊਂਟਡ ਪ੍ਰਾਈਸ ਤੇ ਮਿਲ ਜਾਂਦਾ ਸੋਡੀ ਫਰਨੀਚਰ ਤੋਂ। 3 ਸਾਲ ਲਈ 9 ਵਿਆਜ,
142 ਕੈਨੇਡੀ ਰੋਡ, ਬ੍ਰੈਂਪਟਨ, 9058747171।
शॉपर्स, खुद जाइए तैयार। लीटास कॉस्मेटिक्स फिर से लाए हैं बड़े ब्रांड्स की बड़ी सेविंग्स वाली बड़ी सेल।
जी हाँ, वर्ल्ड फेमस ब्रांड्स के परफ्यूम्स, कॉस्मेटिक्स एंड स्किन केयर, हेल्थ एंड ब्यूटी प्रोडक्ट्स और भी बहुत कुछ।
80% तक की सेविंग ऑन योर फेवरेट प्रीमियम ब्रांड्स।
बस आपको आना है लीटास कॉस्मेटिक्स, 135 कॉमर्स वैली ड्राइव, ईस्ट मार्कम, जस्ट ऑफ हाईवे 404 एंड 407 एंड क्लोज टू 401।
सेल इज फ्रॉम अप्रैल 26 टू मई 18, फ्राइडे सैटरडे संडे मंडे। मदर्स डे गिफ्टिंग का भी एक्सीलेंट मौका।
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਇੰਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਇੰਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ, ਜਿੱਥੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ ਵਾਸ਼ਰ, 3-ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ, ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦਾ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ, 801 Bowie Drive West, Brampton, ya call karo 905-450-2828, 905-450-2828।
जी हाँ, मोटर कार का तो मालूम नहीं, लेकिन आपको आपके बंगले तक पहुँचाएंगे जी यानी मॉर्गेजेस के मयंक भटनागर जी। हर तरह की मॉर्गेजेस में करते हैं स्पेशलाइज, वो रेजिडेंशियल हो, कमर्शियल हो, प्राइवेट हो, फर्स्ट या सेकंड मॉर्गेजेस, और या फिर आप हैं फर्स्ट टाइम होम बायर। मयंक भटनागर जी, 6477022023, 647-702 V23।
लाइट नंबर 10394।
खूबसूरत दांत, बाएतमाद मुस्कुराहट और बाएतमाद गुफ्तगू, आपकी और आपके खानदान की मुस्कुराहटों की जमीन, फिलिंग क्राउन्स, ब्रिजेस, क्लीनिंग, एक्सेप्टिंग न्यू पेशेंट्स, फ्री कंसल्टेशन, दांतों की संभाल के लिए डॉक्टर पद्मजा, 310 शेपर्ड एवेन्यू ईस्ट, 2997466।
All your favorite dishes prepared to perfection at Shaheen Tikka and Kebab.
Mujhe maze de chicken tikke kebab biryani dal tadka.
Lahori style nashta, mazedar kadhai. Mouth watering kebabs and sizzling barbecue items.
Shaheen Tikka and Kebab
in Flemington Mall.
Valia Traffic Legal Services se janab RS Valia.
Careless driving,
speeding ya phir accident,
fail to remain stop at the scene,
red lights ya phir seat belts,
permit drive without insurance,
racing, student driving ya phir caught while using phone,
speeding,
RS Valia aapki ticket se nijat dilwayenge aur aapke points bhi save karenge. 9054542112 4542112।
Akal Truck and Loom,
Tade Truck Badshah di quality service, repair, oil change, wash te maintenance.
Ek aur khush khabri,
North American, Chinese te Korean nave te istemal shuda tires with full warranty.
Akal Truck and Loom, 1776 Mearside Drive, 905-565-1100 905-565-1100।
जी साहब, प्रोग्राम में एक बार फिर से खुश आमदेद। मेरा ख्याल है कि आमिर ने शायद वो सेगमेंट तैयार कर लिया होगा। वी आर गोइंग टू प्ले वन सेगमेंट फॉर यू। मैं आज के प्रोग्राम में, जैसे मैंने आपसे कहा था कि थोड़ा सा लाइटर मूड की तरफ भी चलती हूँ, सस्सी पुन्नों की कहानी, लोक कहानियां जिनके बारे में हम अक्सर बात करते हैं, और यकीनन इन कहानियों को जिंदा भी रखा जाता है। एक प्रोग्राम हुआ करता था पीपल के दरख्त के नीचे या बड़ के दरख्त के नीचे बैठक हुआ करती थी, जिसमें लोग ओल्ड स्टोरीज को सुनाते थे। दिस इज हाउ दे कैप्ट द कल्चर अलाइव। सस्सी पुन्नू एक शहजादी, یعنی بادشاہ کی بیٹی تھی سسی اور ظاہر ہے شفا بعد میں پنون کی کہانی میں بعد میں داخل ہوتے ہیں. یہ بنیادی طور پر ایک بادشاہ کی بیٹی تھی, مگر جب اس کہانی کو دیکھ رہی تھی تو مجھے بے اختیار کوئی اور یاد آیا, یقیناً آپ کے بھی یاد آئے گی. آئی ایم ناٹ گوئنگ ٹو ریلیٹ دیز ٹو, بٹ اٹس آلموسٹ اسی کہانی کو کاپی کیا ہوا, کاپی پیسٹ مجھے اس میں لگا. تو سسی ایک بادشاہ, تو اس کی بیوی نے جب ایکسپیکٹ کرنا شروع کیا تو بہت سے نجومیوں نے اپنی علم نجوم کے ذریعے پتہ لگایا, اور وہ جو کہا کہ بچی جو پیدا ہوگی, بچی پیدا ہونے کے بعد یہ بچی کیا ہوگی, تو اس میں ایک شاعروں نے اپنی تباہ آزمائی کی. کہتے ہیں اوڑک خوف اتار نجومی بات کہی من بھانی, اوڑک خوف اتار نجومی بات کہی من بھانی, عاشق ہوگ کمال سسی جد ہوگ جوان سیانی. آپ کو یقیناً سمجھ بھی آئے گا, اوڑک خوف اتار نجومی بات کہی من بھانی, کہ یعنی نجومی تو خوف نہ کر, جو سچی بات ہے وہ کہہ دے. عاشق ہوگ کمال سسی جد ہوگ جوان سیانی, یہ جو سسی ہے, یہ جو بادشاہ تیری بیٹی سسی ہے, یہ بہت بڑی عاشق ہوگی جب جوان ہوگی. مست بے ہوش تھلاں وچ مرسی درد فراق رنجانی, ہاشم داغ لگاؤگ گل نو ہوگ جہاں کہانی. یعنی نجومیوں نے بے خوف ہو کر سچی بات کہہ دی کہ جب یہ سسی جوان ہوگی, باشعور ہوگی, تو یہ عشق میں گرفتار ہو جائے گی, اور دور دراز فراق میں بے ہوش ہو کے زمین پہ گرے گی اور مر جائے گی. اور اے ہاشم, وہ اپنے خاندان کو بدنامی کا داغ لگائے گی اور دنیا بھر میں اس کی کہانی کا چرچا ہوگا. اب یہ بادشاہ کے ہاں جب بیٹی پیدا ہوتی ہے تو بڑی خوفناک کہانی, بچی کے پیدا ہونے کے بعد بادشاہ اس بچی کو ایک صندوق میں بند کرتا ہے اور دریا میں بہا دیتا ہے. بہت سارے دھوبی دریاؤں کے کنارے جا کے کپڑوں کو دھوتے رہے, تو جب اس صندوق کو دور سے آتا ہوا ایک دھوبی دیکھتا ہے اور اس کی بیوی دیکھتی ہیں, تو وہ اس صندوق کو پکڑ, بادشاہ کے محل سے نکلا ہوا صندوق یقیناً سونے کا صندوق ہی ہوگا یا سونے کے جڑاؤ پتھروں کا صندوق ہوگا, تو یہ نجومی جو ہے نا اس صندوق کو پکڑ لیتا ہے. اور پھر دیکھتے ہیں جب صندوق کو کھولتے ہیں تو اس میں ایک بچی تھی. ٹھیک, اس بچی کو پھر وہ دھوبی اور دھوبن جن کا کوئی بچہ نہیں تھا وہ اس کو پالتے ہیں. اب آپ کے ذہن میں آ گیا ہوگا کہ ایک کہانی جو کہ بیفور دی کرائسٹ جو کہانی جو وجود میں آئی تھی, اس سے آپ کو ملتی ہوئی یہ کہانی لگی ہوگی. تو بہرحال وہ اس بچی کو پالتے ہیں. جب یہ بچی بڑی ہو جاتی ہے تو ظاہر ہے اس کی خوبصورتی کے, اس کے حسن کے چرچے ہر جگہ پھیل جاتے ہیں. تو بادشاہ تو کبھی بھی یہ خیال نہیں کرتے کہ میری ہونے والی بیوی جو ہے وہ چھوٹی عمر کی ہے یا بڑی عمر کی ہے. تو جب یہ بچی بڑی ہوتی ہے, اچھا بادشاہ کیا کرتا ہے کہ اس کے اوپر ایک ٹیگ لگا دیتا ہے یا اس کی بازو کے اوپر ایک کہ بھئی یہ کس کی بیٹی ہے, جس کی وجہ سے اس بچی کو پتا لگ جاتا ہے کہ میں کس کی بیٹی ہوں. جب یہ بچی جوان ہوتی ہے تو اس کے حسن کے چرچے پوری دنیا میں پھیلنا شروع ہو جاتے ہیں, اور وہ بادشاہ بھی اس کے رشتے کا پیغام بھیج دیتا ہے. مگر بچی کو پتا ہوتا ہے کہ میں تو بادشاہ کی بیٹی ہوں, بٹ شی لیوڈ ہیپی لائف ود دھوبی اور اس کی بیوی جس کو وہ ماں اور باپ کہتی تھی, ان کے ساتھ زندگی گزارتی ہے. بہرحال اس کہانی کے حصے کی طرف ہم بعد میں چلتے ہیں. پھر یہ جو افسانوی کہانیاں ہوتی ہیں, لوگ کہانیاں ہوتی ہیں, ان کو ڈفرنٹ لوگ ڈفرنٹ طریقے سے بیان کرتے ہیں. اس کہانی کے بارے میں چاند سے بھی اس کو کیا گیا ہے کہ چاند کے اسرار اور سسی پنو کی کہانی, جس سے دا مین ہو شی فیل ان اور دا مین ہو فیل ان لو وتھ سسی, اس کا نام پنو تھا. ٹھیک ہے, اب جو یہ کہانی ہے یہ آریائی لوگوں نے, یہ بہت پرانی قرون وسطی کی کہانی ہے. آریا لوگ جو آپ کو پتہ ہی ہے افغانستان سے چل کے انہوں نے برصغیر پاک و ہند کی طرف بھی چڑھاؤ کیا تھا. جو آریائی لوگ ہیں نا, انہوں نے سسی پنو کی کہانی کو چاند سے تشبیہ دی ہے, اور انہوں نے یہ جو آریائی لوگ تھے دریائے سندھ کے آس پاس آباد تھے, تو وہ کیا کہتے ہیں, انہوں نے کہا کہ سسی بنیادی طور پر سنسکرت لفظ ہے, سسی سنسکرت لفظ ہے. ایکچولی جو لفظ ششی اس کی پنجابی, سسی سنسکرت لفظ ہے, تو ورڈ ششی پنجابی کا ایک لفظ ہے. سنسکرت میں ششی کا مطلب ہے چاند, اور پنناس جو ہے وہ پنو کو کہا جاتا ہے. بہرحال جیسا میں نے آپ سے کہا کہ بمبور شہر کی یہ کہانی کہی جاتی ہے, سسی پنو کی کہانی, سسی پنو کی کہانی بمبور شہر کی کہانی ہے. یہ بادشاہ آدم جان تھا, بادشاہ آدم جان, بڑے عرصے سے اس کی کوئی اولاد نہ ہوئی, الٹیمیٹلی اس کی اولاد ہوتی ہے نجومی, جیسا میں آپ کے ساتھ کہانی شیئر کر چکی ہوں. جب یہ بچی پیدا ہوتی ہے تو نجومی کہتے ہیں, جیسا میں نے آپ کے ساتھ شیئر کیا کہ یہ جب بچی جوان ہوگی, یعنی اوڑک خوف اتار نجومی, بات کہی من بھانی, عاشق ہوگ کمال سسی جد ہوگ جوان جوان سیانی, مست بے ہوش تھلاں وچ مرسی درد فراق رنجانی. جوانی ہوگی تو بالکل دور ویرانے میں یہ مرے گی اور اسی زمین میں دب رہے گی. ہاشم داغ لگاؤ گلنو ہوگ جہان کہانی, یہ پوری دنیا اس کی کہانی کو بیان کرے گی. جب نجومیوں نے یہ سب کچھ کہا تو بادشاہ تو وریڈ ہوا, اس نے اس بچی کو ایک صندوق میں بند کیا اور اس نے دریا میں بہا دیا. تو بہرحال اس کی بچی کے گلے میں انہوں نے, میں بازو کہہ رہی تھی, بچی کے گلے میں انہوں نے ایک تعویذ ڈال دیا اور کہ بھئی یہ فلاں شخص کی بیٹی ہے, ٹھیک ہے. دریا میں بہتی ہوئی یہ بچی جب آگے جاتی ہے تو جیسا میں نے آپ کے ساتھ شیئر کیا, ایک دھوبی اور اس کی بیوی دریا کے کنارے کپڑے دھو رہے تھے, وہ اس صندوق کو جب کھولتے ہیں اندر سے ایک بچی, ان کا بھی بچہ کوئی نہیں تھا. اب جب سسی جوان ہونے لگتی ہے تو اس کا خوبصورتی کا چرچا پورے شہر میں, پورے علاقے میں تھا. وہی بادشاہ جس کی یہ بیٹی تھی وہ اس کے لیے رشتے کا پیغام بھیج دیتا ہے, ٹھیک ہے. سسی کے گلے میں جو تعویذ تھا وہ اپنے تعویذ کے ذریعے اپنے باپ کو پیغام بھیجتی ہے کہ میں تیری بیٹی ہوں. بادشاہ تو پیچھے ہٹ جاتا ہے. جب بادشاہ کو پتا چلا کہ وہ اس کی بیٹی کی پرورش ایک دھوبی کر رہا ہے تو بادشاہ نے, جب بچی نے تعویذ جو اس کے گلے میں تھا وہ اپنے باپ کو بھیجا کہ میں تیری ہی بیٹی ہوں اور تو میرے لیے رشتے کا پیغام بھیج رہا ہے, تو بادشاہ کو جب پتہ چلا کہ یہ تو بہت غریب گھر میں پل رہی ہے تو بادشاہ نے سسی سے کہا کہ تم محل میں واپس آ جاؤ. شی پریفرڈ کہ میں اپنے ماں باپ کے ساتھ یعنی دھوبی اور دھوبن کے ساتھ رہوں. اس نے باپ کا یا بادشاہ کا یہ پیغام ٹھکرا دیا. اب یہ ایک فرسٹ اسٹرینتھ آف اے وومن دکھائی ہے. یہ قرون وسطی کی کہانی ہے کہ ایک عورت, ایک لڑکی, جوان لڑکی اتنی یعنی شی ٹک دا اسٹینڈ. پہلے اس کو بتایا کہ میں تو تیری بیٹی ہوں جس کا تو مجھے رشتہ بھیج رہا, اپنی عمر کا موازنہ کیا. دوسرا پیغام کہ بادشاہ نے کہا کہ تم آ جاؤ, تو اس نے آرام اور محل کی تمام آسائشوں کو ٹھکرانے کے بعد شی پریفرڈ کہ وہ اپنے ماں باپ جنہوں نے بچپن سے لے کے آج تک اس کو پالا تھا اس کے ساتھ رہے. مین وائل صاحب کیچن کے ایک بادشاہ ہیں, ان کا بیٹا جس کا نام پنو تھا, اس تک بھی اس لڑکی کی خوبصورتی کا پیغام پہنچتا ہے. پنو جو ہے وہ کیچن کے بادشاہ کا بیٹا, اس کو عشق ہو جاتا ہے سسی سے, زبردستی کرتا ہے, بادشاہ کو مجبور کرتا ہے اور وہ سسی سے شادی کر لیتا ہے. مگر پنو کے جو بھائی ہیں ان کو یہ گوارا نہیں کہ بادشاہ کا بیٹا اور ہمارا بھائی ایک دھوبی کی بیٹی سے, ان کو تو نہیں حقیقت کا علم نا کہ حقیقت میں یہ بادشاہ کی بیٹی تھی جس نے اس کو دریا میں بہا دیا تھا. اس کے بھائیوں کو بڑا اعتراض ہوتا ہے کہ کیسے ہو سکتا ہے کہ ہمارا بھائی جو کہ بادشاہ کیچم کا بیٹا ہے اس کی شادی ایک غریب دھوبی کی بیٹی سے ہو جائے اور وہ عشق میں اتنا پاگل ہو جائے کہ وہ بادشاہت کو, اپنے باپ کو اور اپنے بھائیوں کو ٹھکرا دے. بھائی پنو کو کی خوشی میں شامل ہوتے ہیں اور دھوکے سے اور ورغلا کے پنو کو وہاں پہ وہاں سے لے جاتے ہیں. اب جب سسی سو رہی تھی تو پنو کو اس کے بھائی جو ہے بہلا کے پسلا کے وہاں سے لے گئے. جب سسی اٹھتی ہے اور اس کو پتا چلتا ہے کہ اس کے شوہر کو وہ کوئی روتی کرلاتی نہیں ہے, کسی کو اپنا غم بیان نہیں کرتی, وہ پنو کی تلاش میں نکل پڑتی ہے. ظاہر ہے یہ اس کو پتا تھا کہ کیچن کا جو بادشاہ اس کا بیٹا تھا. اسی دوران وہ جنگلات میں سے بھی گزرتی ہے, ایک جگہ پہ ایک چرواہا اپنے جانوروں کو لے کے کھڑا ہوا تھا, تو اس کی نظروں کو یہ بھانپ جاتی ہے کہ اس کی نظریں صاف نہیں ہیں. سسی دعا کرتی ہے کہ یا اللہ میں میری عزت کو محفوظ رکھنا, میں اسی زمین کو کھول دے تاکہ میں اسی زمین کے بیچ میں دب جاؤں. شاید کہتے ہیں کہ دعائیں جب نیت سے مانی جائیں تو قبول بھی ہو جاتی ہیں. وہ سسی جو ہے نا وہ زمین کے بیچ میں دب جاتی ہے اور مر جاتی ہے. مگر مین وائل پنو اپنے بھائیوں کے ساتھ ہے. جب اس کو ہوش آتی ہے تو وہ سسی سسی کو پکارتا ہوا واپس سسی کے شہر کی طرف آتا ہے. تو راستے میں پھر وہی چرواہا ہوتا ہے, وہ چرواہا پنو کو قصہ سناتا ہے کہ یس وہ تمہیں ڈھونڈتی ڈھونڈتی یہاں تک آئی تھی اور میں نے اس کو پکارا اور وہ یہیں اسی زمین میں, اور پنو بھی وہاں چلا جاتا ہے اور اسی زمین میں دبتا ہے اور مر جاتا ہے. دونوں مر گئے, ایک تھا راجا ایک تھی رانی, دونوں مر گئے, ختم کہانی. بہت سے لوگوں نے جب اس کا فیصلہ کیا تو وہ کہتے ہیں کون کون سے فیصلے تھے کہ جنہوں نے سسی کو ایور ہیروئن بنا دیا. پہلا جو فیصلہ تھا وہ یہ کہتے ہیں کہ سسی بہت بے باک تھی, اس کو دنیا کی پرواہ نہیں تھی, زندگی کے مختلف مراحل میں اس نے فیصلے کیے, اور شاید آج کی عورت بھی اتنے بولڈ فیصلے نہیں لے سکتی. انقلابی تھی سسی, انقلابی تھی, یعنی اس نے بادشاہ کے پاس رہنے کی پرواہ نہیں کی, اس نے اپنے غریب ماں باپ کے پاس رہنے کی ہی پرواہ کی. تو جب بادشاہ اس کو کہتا ہے تم واپس آ جاؤ, اس نے کہا نہیں میں واپس نہیں آؤں گی, میں بالکل دھوبی کے پاس ہی رہوں گی, یعنی اپنی شان و شوکت کی وہ اتنی قائل نہیں تھی. تو حقوق کے لیے بات نہیں کر سکتی آج کل کی عورتیں بھی, بٹ سسی نے یقیناً اپنے حق کے لیے بات کی. اس نے پنو نے اس کو چاہا, اس نے پنو سے شادی کی بھی. جب اس کے بھائی اس کو لے گئے, شی ٹک دا سٹینڈ, وہ اکیلی نکلتی ہے اور پھر کیچم کے بادشاہ کی طرف اور پنو کی تلاش میں اس طرف کو نکلتی ہے. تو بہرحال ایک اور چیز ہے کہ اس کے ماں باپ جو تھے وہ غریب ذات سے تعلق رکھتے تھے, کم ذات کے تعلق تھے, مگر اس نے بڑا کڑا فیصلہ کیا کہ میں بادشاہ کے پاس واپس نہیں جاؤں گی, میں اپنے کم ذات ماں باپ کے پاس ہی رہنا پسند کروں گی. میں اس کے لیے کیونکہ ان کا شہر بھمبور سے تعلق تھا اس کا ذکر کرنا چاہتی تھی, مگر مجھے آفس میں بتایا گیا ہے کہ آپ کا ٹائم اپ ہو گیا ہے, تو میں اس کی طرف آپ کو لے کے چلوں گی. سید جماعت علی شاہ کے ساتھ ہم نے بات چیت کی, میری ریکویسٹ ہے کہ آپ اس کو ضرور سنیے گا, اس تناظر میں سنیے گا کہ محترمہ بینظیر بھٹو نے حکومت کی پاکستان سے, اور اس سے پہلے بھی پاکستان بننے کے بعد مختلف لوگوں نے جب پوزیشن میں آئے کس طرح سے ان کو پوزیشن سے نکالا گیا, ملک کو انہوں نے چھوڑا بھی. چلیے پچھلی دو پارٹیوں کو ہی بات کرنے, چاہے وہ محترمہ بینظیر بھٹو صاحب آتی, جناب بھٹو صاحب تھے, انہوں نے جیل بھگتی, پاکستان کو چھوڑنا نہ چاہا, ڈیتھ ہو گئی. محترمہ بینظیر بھٹو صاحب آتی ہیں, واٹ شی گاٹ, نتھنگ. جناب ہمارے نواز شریف صاحب تشریف لاتے ہیں, ان کی حکومت بھی 3.5 سال رہی, بیک ڈور میں پولیٹیشنز نے روابط کیے اور ان کی حکومت کو گرا دیا. دوبارہ نواز شریف صاحب تشریف لاتے ہیں, اگین وہ اپنا پورا ٹینیور پورا نہیں کرتے. وہ جو عرصہ 3.5 سال کا تھا وہ کم ہوتا 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 2 سال اور 2.5 سال کے اوپر چلا گیا, کسی کو بھی حکومت پورا کرنے کا موقع نہیں ملا. پولیٹیشنز کے پاس بھی جو ان کے مشیران آتے ہیں وہ ایسے مشیران آتے ہیں جو اپنے ذاتی مفادات کے لیے اور کمیشن کے لیے کام کرتے ہیں, جس میں وہ ہر کام جو لینا چاہتے ہیں اس میں اپنی پرسنٹیج حاصل کرتے ہیں. آج کا پروگرام جو ہے یہ انٹرویو ہے سید جماعت علی شاہ صاحب. اگین سید جماعت علی شاہ صاحب کے بارے میں اگر آپ گوگل کرتے ہیں تو 2013-2014 میں ان کے پہ کرپشن کر دیا گیا تھا کہ انہوں نے ہندوستان کے ساتھ معاملہ کیا, اور اس معاملے کے تحت ہندوستان نے اپنے ڈیم پاکستان کے ریورز کے اوپر بنائے. آج کے پہلے پروگرام میں بنیادی طور پہ ہم آپ کے ساتھ, مجھے پتا ہے کہ آپ تمام کو اس کے بارے میں بہت علم ہے کہ واٹ از سنتال معاہدہ, مگر یہ کمشنر اسی پروجیکٹ کے جناب سید جماعت علی شاہ صاحب, آئیے ہم ان سے بات چیت سنتے ہیں. بہت شکریہ ہمارے تمام سپانسرز کا جن کے توسط سے یہ پروگرام پیش کرتے ہیں. मैं बार बार एक अपना अनाउंसमेंट करना चाहती, कल एक ओपन हाउस है, मेरी रिक्वेस्ट है उस ओपन हाउस में जरूर तशरीफ लाएं। पिछली दफा हमारे एक रियल स्टेट के जनाब रफीक साहब आप तशरीफ लाए थे, आपका बहुत शुक्रिया। टुमारो इज एन ओपन हाउस 2 बजे से लेके 5 बजे तक। ये एक छोटा सा इलाका है जिसमें 92 स्टेट होम्स हैं। अभी आप यहाँ पे बल्कि एक बिल्डर अनाउंस भी कर रहा है कि स्टेट होम है, और ये जो घर है ये दिस इज अ स्टेट होम, 7400 स्क्वायर फुट पर मुश्तमिल ये घर है। बिल्डर्स जब इस्तेमाल करते हैं तो बिल्डर्स की कैबिनेट नहीं है, जो ओनर है उन्होंने सारी कैबिनेट्स रिमूव करके सारे घर में कस्टम कैबिनेटरी करवाई थी। उन्होंने जो टाइल्स लगवाई थी सारे घर की बेहतरीन टाइल्स, इट्स अ ब्रांड न्यू, ऑलमोस्ट ब्रांड न्यू होम, 3-4 साल पुराना घर है। ये कंट्री साइड एयरपोर्ट और गोरवे के दरमियान बहुत बड़ी बड़ी प्रॉपर्टीज हैं, यानी ऑल स्टेट होम्स ऑल टुगेदर 92 स्टेट प्रॉपर्टीज हैं, जिसमें से दिस इज वन ऑफ द प्रॉपर्टी। यहां पर बिल्डर जो रेगुलर घर है वो 36 लाख का और 34 लाख का बेच रहा है। दिस हाउस हैज ऑल अपग्रेडेड कैबिनेटरी, इट हैज अपग्रेडेड फ्लोर्स, इट हैज एवरीथिंग अपग्रेडेड। इसका फ्रंट बैक यार्ड पे जो स्टोन लगा हुआ है दैट इज आपको सीइंग इज बिलीविंग। हम बाजार भी जाते हैं, वी डोंट बाय एवरीथिंग। आई रिक्वेस्ट आमिर प्लीज इसको अगर आप रिकॉर्ड कर लें तो बहुत अच्छी बात है। सो टुमारो सैटरडे संडे देर इज अ ओपन हाउस इन ब्रैम्पटन। दीज आर 92 स्टेट होम्स, उनमें से एक घर सेल पे है। यहाँ एक बिल्डर 34 और 36 लाख का घर जो बना रहा है उसमें एक रेगुलर चीज आपको बना के दे रहा है। इस घर में अप्लायंसेस किचन एड की हैं। इस घर का फ्रंट एंड बैक यार्ड टॉप ऑफ द टॉप लाइन स्टोन लगा हुआ है। इस घर में टोटल सिक्योरिटी कैमराज लगे हुए हैं। इस घर में हर बेडरूम के साथ वॉशरूम है, 6 बेडरूम 6 वॉशरूम। इसकी बेसमेंट इज ह्यूज बेसमेंट अराउंड 2400 स्क्वायर फुट, डबल 2 बेडरूम्स के साथ है। ह्यूज प्ले रूम है, ह्यूज लिविंग रूम इसमें आपको नजर आएगा। मेरी रिक्वेस्ट है, इस घर की बेसमेंट की तमाम विंडोज अबव ग्राउंड है। देयर इज एन ओपन हाउस सैटरडे एंड संडे, सैटरडे संडे 2 बजे से लेके 5 बजे के दरमियान ओपन हाउस है। मेरी रिक्वेस्ट है, नॉट नेसेसरी वी बाय एवरीथिंग, आई रिक्वेस्ट यू प्लीज कम सी दिस होम। इट इज वन ऑफ अ ब्यूटिफुल स्टेट होम, 92 एनक्लेव, एक अलग सी कम्युनिटी है जो कि अमीर तरीन लोगों की कम्युनिटी है। दीज हाउसेज आर ब्यूटिफुल, कम सी दिस होम। ओपन हाउस बिटवीन 2 to 5, 2 बजे से लेके 5 बजे के दरमियान ओपन हाउस। देर इज नो ऑब्लिगेशन व्हाटसोएवर, नो ऑब्लिगेशन। आइए इस घर को देखिए, सैटरडे संडे 2 बजे से लेके 5 बजे के दरमियान ओपन हाउस। दिस इज 64 बर्लवुड, 64 BURL WOOD वुड ड्राइव इन ब्रैम्पटन। इट इज वन ऑफ 92 एग्जेक्टिव होम्स, एक खूबसूरत लोकेलिटी जहां पे सब लोग आप ही के जैसे होंगे। आइए इस प्रॉपर्टी को देखिए, मेरा नंबर 6478986245। लेट्स गो टू पाकिस्तान, जहां से मेरे साथ होंगे सैयद जमात अली शाह, कमिश्नर यही सिंतास से मुतल्लिक जो मामलात है। व्हाट इज इंडस वाटर प्रोजेक्ट, और मतलब जो मंसूबा था सिंतास मुआहिदा क्या था, और फिर उसके बाद हम इस वक्त खड़े हैं कि अल्टीमेटली जनाब एज ए कमिश्नर ये शामिल होते हैं, हिंदुस्तान और पाकिस्तान के दरमियान बातचीत होती है, उसके बाद वर्ल्ड बैंक को इन्वॉल्व किया जाता है। अब यहां से अगला जो मसला शुरू हो रहा है उसकी तरफ बढ़ते हैं। से जमात अली शाह साहब, इसका मतलब है कि 1996 में यानी हिंदुस्तान पहले छोटे डैम्स बनाता था, फिर इन्होंने एक डैम बनाया 350 फुट बुलंदी पे, फिर 450 फुट की बुलंदी का, और अब जब ये हुआ तो इट वॉज अ वेरी स्लो एंड ग्रेजुअल प्रोसेस। उसके बाद जो हुआ लिंगर करता करता ये 2005 तक पहुंच गया। जी सैयद जमात अली शाह सर,
बहुत शुक्रिया जी। मैं ये गुजारिश कर रहा था कि जो ये बगलिया और चनाब की हम बात कर रहे थे, इस पर जो ये रुकावटें आई तो मुझे जनरल अहमद खान होते थे चीफ ऑफ स्टाफ इनके, जनरल मुशर्रफ साहब के, तो उन्होंने मुझे कहा जी आप हमें प्रेजेंटेशन दें, क्योंकि हम पुश कर रहे थे और कुछ लोग उसको रोकना चाहते थे। वो लोग रोकना इसलिए चाहते थे कि इस मसले को थर्ड पार्टी के पास ना ले जाया जाए। उन्होंने जब उन्होंने बुलाया तो मैंने उनको ये बताया, फिर उनको जो वेट ऑफ स्टेकल और जो हमारी डाइल्यूट होती हैं, क्योंकि जाहिर है कि वो आर्मी के आदमी थे, मैंने कहा एग्रीकल्चर यूथ का तो हमें लॉस हो गई, लेकिन ये वेट ऑफ स्टेकल जो है ये भी डाइल्यूट होंगी। उस वक्त उनको बात समझ आई तो फिर मुशर्रफ साहब ने हमें कहा कि इस पे हमें जाना चाहिए, ये थोड़ा सा मैं कर। अब न्यूट्रल एक्सपर्ट होने के बाद उसका एक प्रोसेस था, दोनों पार्टियों ने अपना पॉइंट ऑफ व्यू जमा कराया, फिर डिबेट डिस्कशन और अल्टीमेटली जो है 2007 में उन्होंने अपना जो है ये डिसीजन दे दिया। और उसमें हमारे 5 पॉइंट थे, 3 पॉइंट पाकिस्तान के हक में दे दिए और 2 पॉइंट जो है वो इंडिया के हक में दे दिए। तो जब इंडिया के हक में उन्होंने 2 पॉइंट दिए तो मुझे उस वक्त मालूम हुआ कि दुनिया में इंसाफ नहीं है कहीं भी, ये इट्स ऑल मैटर ऑफ लॉबिंग। जो हमारा केस बड़ा क्रिस्टल क्लियर था और जो मेजर इशू था कि गेट्स जो नीचे थे हम चाहते थे कि ऊपर चले जाएं, वो न्यूट्रल एक्सपर्ट ने उनके हक में दे दिया। लेकिन चूंकि हमारे हिस्से में 3 पॉइंट आए थे, 2 उनके फेवर में आए थे, तो पाकिस्तान का पॉइंट ऑफ व्यू ये था कि हम ये केस जीत गए हैं। लेकिन जितोई साहब मजिस्टर होते थे, शौकत अजीज साहब प्राइम मिनिस्टर थे, मुशर्रफ साहब जो है वो सदर थे, तो मुझसे जब पूछा गया मैंने कहा जी हम केस हार गए हैं, उन्होंने कहा जी वो कैसे हार गए, मैंने कहा जी मेरा जो इशू था सबसे बड़ा ये गेट्स का था, बाकी ठीक है अल्लाह की मेहरबानी से 2 पॉइंट हमें मिल गए हैं। तो उन्होंने कहा अजीब बात है, हम सब कह रहे हैं, सारी दुनिया कह रही है हम केस जीत गए, आप कहते हैं कि नहीं, तो आप जो है, मैंने कहा जी ये जो इशू है गेट्स वाला इसमें कोर्ट ऑफ आर्बिट्रेशन में भी जाना चाहिए, बाकी ठीक है हमें जो 3 मिल गए हैं। जो चौथा इंपॉर्टेंट पॉइंट है, उन्होंने कहा जी ठीक है मशावरत करें आप। तो हमारी जो टीम थी जेम्स क्रॉफोर्ड, जो यूके के बहुत बड़ा नाम है, कहते हैं कि जेम्स क्रॉफोर्ड जिस पार्टी का केस ले और वो केस हार भी जाए तो कहते हैं कि इसमें जेम्स क्रॉफोर्ड है, अगर हार गए तो कोई बात। तो उनसे मैंने मशवरा किया कि क्या करना चाहिए, क्योंकि मैं कोर्ट ऑफ आर्बिट्रेशन में जाना चाहता हूं। उन्होंने कहा बात यह है कि इस पर बड़ी लहर हुई है, ये पहला आपका इशू है जो न्यूक्लियर एक्सपर्ट के बाहर गया है, इस पर बड़ी अपोजिशन थी। अब हम न्यूट्रल एक्सपर्ट के डिसीजन पर अगर कोर्ट ऑफ आर्बिट्रेशन में जाते हैं तो लोग ये कहेंगे कि पाकिस्तान का काम है रोड़े अटकाना, इंडिया का प्रोजेक्ट रोकना, और जो न्यूट्रल एक्सपर्ट ने कह दिया है उसके हुक्म को ना मानना। तो आप ऐसा करें, कोई फ्यूचर में जो इमीडिएट प्रोजेक्ट आता है उस प्रोजेक्ट पर आप डायरेक्ट कोर्ट ऑफ आर्बिट्रेशन में चले जाएं, क्योंकि कोर्ट ऑफ आर्बिट्रेशन स्टे दे सकती है, न्यूट्रल एक्सपर्ट स्टे नहीं दे सकता, क्यों, ये टेक्निकल इश्यू सिर्फ लेता है। तो वो कहते थे कि आप जो है कोर्ट ऑफ आर्बिट्रेशन में चले जाएं तो इसको फिलहाल ड्राप करते हैं, ये हमें जो मिल चुका है ये सफिशिएंट है, पानी में इसकी रुकावट नहीं आती, ये डिजाइन में इसमें मामूली सी चीजें हैं, तो कोई ऐसा इसमें इश्यू आने वाला नहीं है। एक्सपर्ट्स भी इसी बात के उनका ओपिनियन था कि इसके बनने से पानी की रुकावट नहीं आएगी, क्योंकि ये बिजली बनाने का मंसूबा है। इंडिया ये तो नहीं ना कि पानी रोककर अपनी 900 मेगावाट बिजली जाया करेगा, तो पानी हवा में वो मिलता रहेगा। लेकिन मेरे जहन में ये था कि इन केस ऑफ माल ऑपरेशन अगेंस्ट दी टीटी गुरुयन, कोई जो हमारे खदशात हैं वो भी दूर हो जाएं। तो जेम्स क्रॉफोर्ड ने कहा जी खदशात के बिना पर इशू नहीं बनते, केस नहीं बनते, तो लिहाजा आप जो है अभी सबर करें। अच्छा, अब यह है कि 2012-13-14 में ये एक इशू आ गया किशन गंगा का, सॉरी 2012 की नहीं बात कर रहा, ये मैं बात कर रहा हूं 9-10-11 में, ठीक है, क्योंकि 2008 में इसका फैसला आया, 2009 में तकरीबन जो है इंडिया ने किशन गंगा के ऊपर, जो कि किशन गंगा का एक ट्रिब्यूटरी है जो नीलम इसको रिवर कहलाते हैं हम, ये मुजफ्फराबाद आकर मिल जाता है दरिया झेलम से, दरिया झेलम बुलर लेक से आ रहा है श्रीनगर से, ये दोनों आपस में मिलकर मंगला में आ जाते हैं। ये इंडिया ने हमें एक प्रोजेक्ट जो है ये दिया कि हम इस पर अपना एक प्रोजेक्ट बना जाते हैं पावर का और उसमें कुछ लिमिटेड एक स्टोरेज भी है 0.16 मिलियन एकड़ फीट की स्टोरेज थी इसमें। अब ये प्रोजेक्ट जो है हमें इसकी जो भिनक पड़ी थी शुरू में हमें इससे बहुत पुरानी तकरीबन 89 में पड़ चुकी थी और मैंने गवर्नमेंट को उसको कहा था कि ये ट्रिब्यूटरी जो है नीलम जेलम की है और इस पर टीटी की एक एक्सक्लूसिव प्रोविजन है कि जो आदमी जो पार्टी पहले बना देगी तो दूसरी पार्टी फिर उसके जो इफेक्ट्स हैं एडवर्स उसका केस नहीं कर सकती। तो मैंने गवर्नमेंट से कहा कि हमें आजाद कश्मीर में नीलम पर कोई प्रोजेक्ट बना देना चाहिए, लेकिन मेरे ख्याल शायद गवर्नमेंट की प्रायोरिटी नहीं थी उस वक्त कि हम एजेके में कोई प्रोजेक्ट बनाए, लेकिन मैं उनको पुश किया कि ये हमारा प्राइड राइट बन जाएगा हम अगर करेंगे, इंडिया फिर नीलम जेलम नहीं बना सकता फ्यूचर में। तो उस पर हमने बड़ी कोशिश के बाद एफडब्ल्यूओ से छोटी सी एक टनल बनाकर इंडिया को हमने इन्वाइट किया, हमने उनको दिखाया कि जी आपका प्रोजेक्ट जो है वो अगर बनाएंगे तो ये हमारा तो आज शुरू हो चुका है, आपका तो प्लानिंग स्टेज पे अभी। तो उन्होंने आकर देखने के बाद जाकर वेरीफाई किया, उन्होंने कहा जी ये तो सिर्फ ऐसे आपने एक एक्सप्लोरेटरी टनल लगाई है, इस पर काम तो ज्यादा नहीं। मैंने कहा काम यह है कि सामने आपकी LOC बड़ी वोलेटाइल है, 22 लोग अट्रैक्ट नहीं होते, हमारे पास जो लिमिटेड रिसोर्सेज हैं उनके साथ हमने काम शुरू कर दिया है, लेकिन ये हमारा प्राइवेट का इशू बनता है। तो बहरहाल अल्टीमेटली उन्होंने जाकर जो है अपना फाइनल कर दिया और हमें उसका हमें डिजाइन दे दिया। उस डिजाइन पर फिर हमने ऑब्जेक्शन रेज कर दिए और वो ऑब्जेक्शन तकरीबन 6 साल चलते रहे और उसके बाद इंडिया ने स्टोरेज के बजाय इसको रन ऑफ रिवर बना दिया, लेकिन हमारा प्रोजेक्ट नीलम जेलम में नहीं बना। और उसके बाद जब उनका प्रोजेक्ट तकरीबन आधे से ज्यादा बन चुका था तो फिर जाकर नीलम जेलम जो है पाकिस्तान ने शुरू किया। अब जाहिर है कि ये जो है इन चीजों को ट्रीटी के प्रिव्यू को लेकर एक पुश करना पड़ता है, लेकिन गवर्नमेंट की अपनी प्रायोरिटीज होती हैं और उन प्रायोरिटीज में जो है वो कमिश्नर का जो है अमल दरामद या दखल जो है वो तो फिर जाहिर है कि लिमिटेड रह जाता है, क्योंकि हमारा काम तो यही है कि प्रोजेक्ट करना, ये टीटी के प्रोविजन है, अगर ये ब्रूए कार नहीं लाएंगे तो आपका इसका नुकसान हो सकता है। बहरहाल वो जैसे ही केस आया तो मैंने फिर जेम्स का फोर्स से रब्ता किया जो हमारे वकील थे, मैंने कहा आपने फरमाया था कि नेक्स्ट प्रोजेक्ट आएगा तो कोर्ट ऑफ आर्बिट्रेशन में आप डायरेक्ट चले जाना, वो स्टे दे देंगे और काम बंद हो जाएगा, और इसके साथ डिजाइन भी है उसकी डिफिकल्टीज भी है, वो एक टेक्निकल इशू भी है और लीगल भी है। लीगल ये है कि डायवर्शन नहीं कर सकते और डायवर्शन करेंगे तो हमारा जो इन्वायरमेंटल इम्पैक्ट भी आएगा नीलम वैली। उसने कहा बात और ठीक है कि ये लीगल भी बनता है टेक्निकल भी है, लेकिन जेम्स क्रॉफोर्ड ने कहा जी आप मेरा जो ख्याल है उन्होंने कहा वो कहते हैं कि आप इसको न्यूट्रल एक्सपर्ट के पास लेकर जाएं और वो जो टेक्निकल इश्यू है वो रिजॉल्व कर देगा, जो नॉन टेक्निकल है वो कोर्ट ऑफ आर्बिट्रेशन में रेफर कर देगा क्योंकि टीटी में प्रोविजन है। मैंने कहा जी जो बात आपने पिछले साल मुझे कही थी तो वो जीरो उसके तो आप ये बिल्कुल बरक्स कर रहे हैं। उन्होंने फिर मैं कहा कि जी इट विल बी योर पोलिटिकल डिसीजन। मैंने कहा ठीक है जी मैं इसके दो से बनाऊंगा, डायवर्शन का मैं ले जाऊंगा कोर्ट ऑफ आर्बिट्रेशन में ताकि मैं स्टे लूं और टेक्निकल जो है इसके लिए न्यूट्रल एक्सपर्ट में अपॉइंट करूंगा। मैंने दोनों इंडिया को दोनों तरफ ये लेटर लिख दी थी, मैंने कहा ये जो टेक्निकल क्वेश्चन है इसके न्यूट्रल एक्सपर्ट अपॉइंटमेंट का नोटिस देता हूं और जो लीगल इशू है एनवायरमेंटल और डायवर्शन इसके लिए मैंने कहा जी मैं कोर्ट ऑफ आर्बिट्रेशन का आपको नोटिफाई करता हूं। ये मैंने नोटिफाई कर दिया और उसके बाद हमने कोर्ट ऑफ आर्बिट्रेशन के लिए एंडेवर शुरू कर दिया। वो कोर्ट ऑफ आर्बिट्रेशन के लिए जाहिर है कि 7 मेंबर कोर्ट होती है और जब मैंने नोटिस दिया तो हमने 2 वकील जो थे इंटरनेशनल लेवल के ढूंढ कर वो साथ 2 देने पड़ते हैं नाम, वो हमने 2 नाम भी दिए आफ्टर सारी जो है ना सिक्योरिटी क्लियरेंस के बाद, ये हमारा केस है और ये हमारे 2 वकील हैं। इंडिया को उन्होंने कहा, इंडिया ने 2 वकील उनको दे दिए, 4 हो गए, 3 जो हैं वो मुख्तलिफ इदारे हैं, 2-2 इदारे हैं वो नाम देते हैं, तो वो 3 वो नाम देंगे तो 7 की कोर्ट ऑफ आर्बिट्रेशन बन गई। वो कोर्ट ऑफ आर्बिट्रेशन ने जो है फैसला 2013 में दे दिया, लेकिन मुझे 2009 में पीपल पार्टी जब बरसर इकतदार आ गई 2008 के आखिर में या 2009 में 2008 تک جماعت نشاط چیمپئن تھا اور 2009 میں جب پیپل پارٹی آ گئی انہوں نے اسپیشل اسسٹنٹ ٹو پرائم منسٹر جو ہے وہ اپنا کمال مجید اللہ صاحب لے آئے اور انہوں نے مجھے کہا کہ جناب آپ سارا کچھ میرے حوالے کر دیں ڈاکومنٹس بھی پیسے بھی رقم بھی اور ہم اس کو اور وکیل بھی ہم اپائنٹ کریں گے میں نے کہا یہ نہیں ہو سکتا آل دہلی پارٹی انوالوڈ ہے جیم ترافورڈ لیکن انہوں نے اپنے وکیل کا کہا نہیں دیکھیں گے میں نے کہا جی نہیں ہم نے یہ بڑی انڈیور کر کے سال ڈیڑھ سال بعد اپنے اداروں سے سیکیورٹی کلیئرنس لے کر یہ لوگ رکھے ہیں لیکن وہ میرے خلاف ہو گئے اور مجھے جو ہے 12 دسمبر 2010 کو مجھے او ایس ٹی بنا دیا یعنی کہ ڈیڑھ سال ان کو لگا مجھے او ایس ٹی بنا سکے میں مطلب میں یہ کہنا کا مقصد یہ ہے کہ میری اتنی کوآرڈینیشن اور کوآپریشن تھی محکموں کے ساتھ چاہے لا اینڈ جسٹس ہے واٹ اینڈ پاور ہے اس میں چاہے ہمارے ادارے ہیں یا ایجنسی ہیں
بہت سر میں یہاں پہ ایک سوال اگر آپ کی اجازت ہو تو میں کر سکتی ہوں میں مانتی ہوں کہ مگر آئی واز لوکنگ ایٹ دی آل دا رپورٹ کہ آپ نے تھرو آؤٹ اداروں کو انوالو رکھا اور آپ 1996 سے لے کے آپ نے ورلڈ بینک کو بھی انوالو کیا یعنی 100% تو کہیں بھی اگر فتح نہ پائی مگر 3-2 کا فیصلہ بھی لے لیا مگر یہ جب 2012 کا واقعہ آتا ہے تو انٹیلیجنس ہماری ایف آئی اے کو کیا ہو گیا تھا کہ ہماری انٹیلیجنس ایجنسیز بھی آپ کے اگینسٹ چلی گئیں کہ آپ نے بلکہ مجھے میری ریکویسٹ ہے کہ اگر آپ کو برا نہ لگے تو آپ بتا دیجئے کہ یہ نیمو بازگو ڈیم کون سا تھا جس کے بارے میں انہوں نے کہا کہ جس میں واٹر سٹوریج جو تھی 12 × 10^10 ایک دو تین چار پانچ چھ سات یعنی اتنا کیوبک میٹر پانی انڈیا سٹور کر سکتا تھا تو یہ ڈیم کون سا تھا اور آپ نے اداروں کو ساتھ لے کے ان لوگوں سے ملاقات کی ظاہر ہے جس میں آپ کا نیوٹرل ایکسپرٹس کی انوالومنٹ کا بھی معاملہ آیا تو کیا آل دا آبسرڈن ہو گیا تھا کہ جو ہماری جو آئی ایس آئی اور جو ملٹری انٹیلیجنس کی ایجنسیز تھیں یعنی ان کو بھی آپ کے اگینسٹ بخا دیا گیا
نہیں نہیں یہ ایسی بات نہیں ہے یہ ساری ہیئر سے ہے یہ ساری میڈیا کی رپورٹ ہے یہ میں بتاؤں
جی
کہ جب جیسے کمال مجید اللہ صاحب آئے وہ میرے خلاف ہو گئے
اچھا
جب میرے خلاف ہو گئے تو میں نے ایگزسٹ کیا کیونکہ میں بھی ڈرائی ایریا کا رہنے والا ہوں جیلم کا رہنے والا ہوں
اچھا
میں نے ریفیوز کر دیا اور اس پر میری کئی بار ایکسپلینیشن کی اس وقت بابا روان صاحب تھے لارڈ جسٹس کے منسٹر ان کے سامنے پیشی کی گئی وہاں پر میں نے اپنا پوائنٹ آف ویو بیان کیا اور انہوں نے بابر صاحب نے کہا شاہ صاحب میں قطب شاہی ملک ہوں سادات کا غلام ہوں یو آر ریئلی ایسٹ فار اس ٹھیک ہے جی اس کے بعد بابر صاحب عوام صاحب بھی باہر ہو گئے اور انہوں نے راجا پرویش اشرف صاحب کو جو ہے وہ انہوں نے کہا جی ہمارے وکیل لگائے جائیں راجا صاحب نے یہ میٹنگ کی اور وہ کمال مجید اللہ اور وہ لوگ پریزیڈنٹ سیکریٹریٹ کے آئے تو راجا صاحب نے الٹیمیٹلی یہ فیصلہ کیا دو دن میٹنگ ہوئی انہوں نے کہا جی جنٹل مین جو ٹیم آلریڈی کام کر رہی ہے جین کرافورڈ کی جو جس پر اپروول بھی آلریڈی ہے پرائم منسٹر کی اس وقت گیلانی صاحب تھے وہی چلے گی تو اس بار میرے خلاف ہو گئے اور مجھے جب او ایس ڈی بنا دیا گیا تو کمال مجید اللہ صاحب نے سید خالد مصطفیٰ صاحب رپورٹر تھے نیوز میں محمد مالک چیف ایڈیٹر تھے نیوز کے مجھے اچھی طرح جانتے تھے میرے پاس گھر میں آئے تھے کئی بار ٹھیک ہے جی ایک آدھ بار اچھا اور انہوں نے کمال مجید اللہ نے سید خالد مصطفیٰ کو ساتھ لے کر ہیلی کاپٹر میں نیلم ویلی لے کر گئے ان کو دبئی لے کر گئے ان کو کھانوں پر لے کر گئے میں وہ آدمی جو ساتھ تھا اس نے مجھے بتایا ارشد ایچ عباسی میں نام بھی آج بتا رہا ہوں کہ میں نے پہلے یہ باتیں نہیں پہلے نہیں کی جو میں ابھی کر رہا ہوں میں نے کمال مجید اللہ کا نام بھی کبھی نہیں لیا میں نے وہ جو شمائلہ محمود کا نام بھی کبھی نہیں لیا جو کہ یو پی سے لیڈی آئی تھی اور وہ ان کے ساتھ جو ہے یہ سارے کنیکشن تھا جو کہ زرداری صاحب کے پروردہ لوگ تھے مجھے زرداری صاحب پر گلہ نہیں ہے لیکن مجھے ان کے ایڈوائزر پر وہ جو لوگ لائے تھے ان پر مجھے یہ گلہ تھا آپ نے یہ بات کی جب یہ جو رپورٹ کی بات کر رہے ہیں یا ساری کہانیاں ہیں یہ خالد مصطفیٰ نے لکھا جی جماعت علی شاہ بھاگ گیا فنا ہو گیا. بھائی میں تو کینیڈا میں آئی ہوں ریٹائرمنٹ کے بعد, میں 11/12/2011 میں آیا ہوں اور 12 یا 2 دسمبر کو میڈیا میں آ رہا ہے. ان کی اتنی متی تو جب میں موجود تھا سروس میں اس وقت یہ بات کرتے نا. ایون دین میں 6 مہینے میں آیا تھا مارچ کے لیے, میں فروری میں واپس گیا ہوں اور رحمان ملک صاحب نے جو ایک پریس کانفرنس کی تھی کراچی میں, کسی نے پوچھا جماعت
وہ بھی مر گئے, وہ بھی مر گئے
اور انہوں نے کہا جی میں انٹرپول سے لاؤں گا. تو میں نے لاہور جا کر فروری 2012 کو میں نے کہا جی جماعت ان کو بتا دیں کہ میں ادھر خود آ گیا ہوں, آدھا کام میں نے آپ کا کر دیا, اب آپ باقی کام آپ کر لیں جو آپ نے کرنا ہے. دیر واز نتھنگ اگینسٹ کہ میرا نام ای سی ایل پہ تھا, دیر واز نتھنگ, دیر واز نو کیس ان ایف آئی اے, دیر واز نو کیس ان سپریم کورٹ یا بلیک. میں تو آج بھی کہتا ہوں اگر کسی کے پاس ثبوت ہیں تو میں آج بھی نیب ایف آئی اے سپریم کورٹ میں جانے کے لیے تیار ہوں اور میں یہ بھی کوشش کروں گا کہ کچھ پارٹ آف فی اگر اس کسی کی لگتی ہے تو وہ بھی میں اپنے اس حصے اپنی جو ہے پینشن سے ادا کروں گا. اور میں کہتا ہوں پہلے لوٹس پر میں آئی ول بی دیئر وتھ دی کورٹ, یہ ایسی بات نہیں ہے. باقی نیمو پارکوں کی پروجیکٹ ہے وہ انڈس پر ہے اور انڈس پر ہے, اس کی پراپر انفارمیشن آئی تھی, اس کو پراپر ہم نے ٹیک اپ کیا تھا, اس کا پراپر جو ہے وہ اس طرح کی کوئی اس میں جو نہیں ہے. اور کمال مجید اللہ نے وہ سکے نے کہا تھا کہ یہ نمو باغ یا چوٹک کے پلانٹ تھا انڈس پر چھوٹے چھوٹے, کہ جی وہ جماعت شاہ کے خلاف رپورٹ بناؤ. اور اس نے ایک لڑکا تھا سینئر جوائنٹ کمشنر تھا, وہ ایکٹنگ کمشنر ہو گیا, ہی واز فرام سندھ, اس سے بنوائی تھی اور وہ جو ہے نا وہ اس کے بعد جی فنا ہو گیا, یہ ہو گیا وہ ہو گیا. اور منسٹری نے اس پر ایک کمیٹی بنائی, وہ کمیٹی میں ون مین کمیٹی امتیاز تاجور ہی واز سیکرٹری واٹر اینڈ پاور, شکیل دورانی اس وقت چیئرمین تھے, انہوں نے وہ رپورٹ بنائی اور کمال مجید اللہ نے اس رپورٹ کو چینج کر کے کہ جی میرے خلاف جائے. لیکن الٹیمیٹلی پھر یہ ہوا کہ جی امتیاز حسین جو آئے تھے سیکرٹری واٹر اینڈ پاور, انہوں نے مجھے کہا شاہ صاحب انہوں نے بڑی زیادتی کی ہے آپ کے ساتھ, میں ایک کمیٹی بنا رہا ہوں تھری ممبر جس میں نسپا کے چیئرمین, جس میں واپڈا کے جو ہے چیئرمین اور اس میں چیف انجینئرنگ ایڈوائزر کے چیئرمین, 3 ممبروں کی انہوں نے کمیٹی بنائی تھی. اور کمیٹی نے میں اس وقت ریٹائر ہو چکا تھا, بنایا انہوں نے کمیٹی نے اور کمیٹی نے رپورٹ دی, انہوں نے کہا جی سب جھوٹ ہے, یہ ریکارڈ میں موجود ہیں چیزیں, یہ میڈیا میں چیزیں موجود ہیں. اور میرے پاس میں تو جو ہے مجھے کسی نے آج تک پوچھا ہی نہیں, نہ ایف آئی اے ہے نہ وہ کنٹرول لسٹ ہے نہ کچھ ہے, یہ سارا میں تو میڈیا میں دیکھتا ہوں. وہ لوگ جو ہے وہ جناب یہ ہو گیا لوٹ گیا اپنا ہو گیا, میں تو خود حیران ہوتا ہوں کہ یہ کس طرح ہو گیا. آئی بلانگ ٹو ڈسٹرکٹ جیلم, ہمارے جو بوڑھے ہیں ضمیر جعفری ہیں ان کے بیٹے ہیں اور ہماری بڑی خدمات ہیں پاکستان بننے میں بھی اور جو ہے یہ آرمی میں ہے, اس طرح کی بات نہیں ہے کوئی جماعت شاہ کوئی ہز ناٹ اے کاؤرڈ مین. تو میں سمجھتا ہوں کہ ان لوگوں کا منہ بند ہونا چاہیے, اگر کسی کے پاس ثبوت ہے تو وہ کورٹ میں آ جائے, میں تو حاضر ہوں, میں تو آج بھی کہتا ہوں. لیکن میں سمجھتا ہوں کہ یہ جو ہے نا یہ جو لوگ کریڈیبل رہے ہیں, جو لوگ اپنی وزڈم اور اپنی کمپٹیشن رکھتے ہیں اور وہ ریزسٹ کرتے ہیں کسی کو بھی جو کہ کہتے ہیں کہ ہم نے ہمارے ویسٹڈ انٹرسٹ ہیں, ان کے یہ خراب ہو جاتے ان کو. اور لیکن وہ پھنسا بھائی جماعت علی شاہ کا کیس نہیں تھا, یہ ریاسط کا کیس تھا,
ریاست کا
اس میں سچی واٹن پار ہوئی ہے, اس میں لال جسٹس جی ہے, اس میں فرن آفس ہے. وہ بھائی پھنسا جماعت علی شاہ کے گلے میں کیوں ڈال دیں آپ, وہ اس لیے کسی سی ایس ایس کے گلے میں ڈالا ہے آج تک, وہ بھی تو ہمارے ساتھ تھے. تو یہ خام خواہ کا جو ہے نا میرا ایک رول ہے ایک لیول تک.
سر میرا آپ سے سوال یہ ہے کہ آپ کے دور میں آپ ورلڈ بینک تک بھی پہنچے, دیر واز اے ٹائم کے درمیان میں ہم نے آپ نے نیوٹرل ایکسپرٹ کی بھی کوشش کی اینڈ دین الٹیمیٹلی ورلڈ بینک تک بھی آپ پہنچ کے جاتے ہیں اور مطلب میڈیشن بھی آ جاتی ہے. کبھی پاکستان کے اس پورے پروجیکٹ میں ادر دین دس کیس ایور دے انوالو دا ورلڈ بینک اور انٹرنیشنل میڈیا کو انوالو کیا ان دس واٹر سے متعلق کسی اور کیس میں؟
मैं कहता हूं जी ये वाइल्ड केस था
वाज ओनली वन
कमीशन इंडस वाटर कमीशन का जो हमने 3-2 से जीता है मगर ना कुटकना केस देख लें
ठीक सर
ना कच्छ देख लें
ठीक सर
इन्होंने गवर्नमेंट ने मुंह दिखाई है
सही सर अब यहाँ पे
फर्स्ट एवर केस था
बहुत आज आपकी
सबसे इवन देन मोहतरमा इवन देन मैंने उनका कहा कि ये इसमें थोड़ा सा जो कुछ मुझे महसूस होता है उसको मजीद आगे रिफाइन करने की जरूरत है लेकिन हैविंग सेड दैट आज तक बगड़ीगार बने या नेमोबाद हो या कोई भी प्रोजेक्ट हो आज तक एक कतरा पानी जो है इन प्रोजेक्ट्स की वजह से पाकिस्तान का नहीं रुका आप पंजाब इरिगेशन से पूछ लें आप वापडा से पूछ लें मेरे पास डेटा पड़ा हुआ है लेकिन ये मैं कहता हूं कि इंडिया हमारा दोस्त नहीं है वो हमारा दुश्मन है लेकिन हम उसको कोई ऐसा टूल ना दें जो कि वो मिस यूज करे लेकिन ये खदशात जो हैं खदशात हमें रखकर अपना घर ठीक करना चाहिए वो खदशात कोर्ट नहीं एक्सेप्ट करती हमें अपनी पूरी कोशिश करनी जो टीटी में है
आपने सर बड़ी प्यारी बात कही कि हमें अपना घर ठीक करना है मैंने आज प्रोग्राम के शुरू में कहा मेरे बहुत सारे व्यूअर्स को इस वक्त शायद मेरी बात बुरी लगेगी जो हमारा बरेआजम एशिया है कैन बी वन ऑफ द स्ट्रांगेस्ट बरेआजम रीजन बीइंग कि इस बरेआजम की 5 ताकतें न्यूक्लियर पावर्स हैं और साथ साथ हैं आप रशिया चाइना इंडिया पाकिस्तान आगे आप ईरान की तरफ आ जाएं और अगर हम एक दूसरे को पुल करते हैं तो वी कैन बी स्ट्रांग मगर एक बात याद रखिएगा कि अगर बाकी जगह हैं यूरोप और वेस्ट कभी भी बरेआजम एशिया को स्ट्रांग नहीं देखना चाहते और अगर आप देख लें तो 3 बड़े ताकतें उधर ही बैठी हुई हैं जिसमें आप रशिया की बात कर लें जिसमें आप चाइना की बात कर लें और ये बिल्कुल हकीकत है कि इंडिया इस वक्त 5वीं ताकत है अल्लाह करे कि पाकिस्तान भी अपने आप को इतना इकट्ठा कर ले और अगर ये ममालिक इकट्ठे हो जाते हैं तो बरेआजम एशिया तो रूल करेगा बट अनफॉर्चुनेटली हम हमेशा डिवाइड एंड रूल होते रहेंगे जिसमें हमारे पॉलिटिशियंस विल प्ले अ रोल जिसमें तमाम ममालिक के पॉलिटिशियंस इसका हिस्सा बनेंगे यहां पर मैं सर आपको बहुत आपने तफसील से एक्सप्लेन किया अभी आपने बल्कि जब जिक्र किया और आपने आज इन 4-5 लोगों का आपने कहा कि मैंने फर्स्ट टाइम जिक्र किया है कि जनाब हमारे जनाब प्रेसिडेंट ऑफ पाकिस्तान आसिफ सरदारी साहब के मशीर कमाल मजीदुल्ला का जिक्र किया आपने कमाल शुमाइला महबूब का जिक्र किया और
शुमाइला महमूद
का
यूके के पासपोर्ट अच्छा ये कोई ड्यूअल नेशनैलिटी थी
महमूद यानी मोस्ट ऑफ दीज पीपल
मैं उसके पास ये गायब ऐसे गायब हुए हैं उसके बाद ये नजर नहीं आएगा
अच्छा पाकिस्तान ने आज तक बहुत से मौके के ऊपर इंटरनेशनल कोर्ट में जाके एक तो मैं कहती हूँ पाकिस्तान इनसाइड आउटसाइड लॉबिंग नहीं कर रहा दुनिया में कहीं दिस इज वन ऑफ द मिस्टेक जिसमें मेरा पॉलिटिशियन इज प्लेइंग अ वेरी इंपॉर्टेंट रोल फॉर श्योर कि पाकिस्तान को पोर्ट्रे नहीं होने दे रहा अच्छी तरह से अगेन आप मेरे से इख्तलाफ कर सकते हैं दूसरी बात आपने कहा कि पॉलिटिकल पार्टीज बाजुकात अपने वकील और अपने लोगों को अभी आप देख लीजिएगा कि इंग्लिस्तान में जो रकम पड़ी हुई है नवाब ऑफ हैदराबाद की जानिब से वो इंग्लैंड में पड़ी हुई है हम आज तक वो केस न जीत सके जनाब सैयद जमात अली साहब फरमाते हैं कि राजा परवेज अशरफ साहब ने कहा वकील हमारा होगा हालांकि जब ऑलरेडी
राजा परवेश साहब जो है उन्होंने बिल्कुल मुझे सपोर्ट किया बल्कि अच्छा। वो कमाल मजीदुल्लाह के अगेंस्ट थे
अच्छा
मैंने
अच्छा।
जब उनको कहा कि कमाल मजीदुल्लाह कहते हैं कि हर चीज मुझे दे दें और आप फर्क हो जाएं वो राजा साहब कहने लगे वो तो कहते हैं कि ये मिनिस्ट्री वाटर भी मुझे दे दें
अच्छा अच्छा
मैं सिर्फ जो है ना देखे जी जरदार
आपको ये किसने कहा था कि वकील हमारा होना चाहिए
देखो जी ये कमाल मजीदुल्लाह जो स्पेशल असिस्टेंट टू प्राइम मिनिस्टर यूके समय थे वो यूके में अपने लोग रखना चाहते थे अब ये देखो जी अभी इसमें कहानी में कई चीजें ऐसे हैं मुझे जरदारी साहब के ऑफिस से लेटर आ गया कि जी आप कमाल मजीदुल्लाह के साथ जाएं यूके में और वहां पर लायर सेलेक्ट करें।
हालांकि आप ऑलरेडी क्रॉफर्ड को कॉन्ट्रैक्ट दे चुके थे,
लेकिन ये लेटर जब आया तो मैंने सेक्रेटरी से बात की कि आई एम नॉट इन कैपेसिटी टू सेलेक्ट लायर, ये मेरा काम नहीं है। और